Hai Hasan, 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 Hai Hasan. لا حول ولا قوة إلا بالله العلي العظيم. أعوذ بالله من الشيطان الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله الذي هدانا لهذا وما كنا لنهتدي لولا أن هدانا الله لقد جاءت رسل ربنا بالحق. ثم الصلاة والسلام والتحية والإكرام على سيد الأنبياء والمرسلين خاتم النبيين أبي القاسم محمد. وآله الطيبين الطاهرين المعصومين المظلومين الذين أذهب الله عنهم الرجس وطهرهم تطهيرا. واللعنة الدائمة الأبدية على أعدائهم وغاصب حقوقهم ومنكر فضائلهم من الأولين والآخرين. أما بعد، فقد قال الله تبارك وتعالى في كتاب مبين، بسم الله الرحمن الرحيم، قل لا أسألكم عليه أجرا إلا المودة في القربى. صلوات على محمد وآل محمد.
اللهم صل على محمد وآل محمد.
أذان محترم، یہ دو مجلسیں آج کی اور کل کی، یہ دو اہم مناسبتوں سے تعلق رکھتی ہیں. پہلی مناسبت پیغمبری ختم مرتبت حضرت محمد مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم کی رحلت جان گداز، اور امام حسن مصطفیٰ علیہ الصلاۃ والسلام کی شہادت کی ہے. اور دوسری مناسبت جو ہے وہ امام حسن عسکری علیہ الصلاۃ والسلام کی شہادت کی ہے. اسی مناسبت سے میں نے ایک معروف آیت کا ایک حصہ سرنامہ کلام میں آپ کی خدمت میں نے پیش کی ہے. لقد کان لکم فی رسول اللہ اسوۃ حسنہ، کہ تمہارے لیے اللہ کے رسول کی زندگی، حیات طیبہ، سیرت طیبہ بہترین نمونہ ہے، نمونہ عمل ہے. اور اس طرح قرآن کریم نے ہمیں بتایا کہ اللہ کے رسول کی جو حیات طیبہ ہے وہ ہر مسلمان کے لیے ایک آئیڈیل اور ماڈل کریکٹر ہے، اور ہر مسلمان کی ذمہ داری ہے کہ وہ اس حیات طیبہ کا مشاہدہ کرے، مطالعہ کرے، دیکھے اور سمجھے، اور اپنی زندگی کو انہی تعلیمات کی روشنی میں گزارنے کی کوشش کریں. جتنی بھی کسی انسان کی زندگی حضور کی زندگی سے ملتی جلتی ہوگی، اتنی ہی اس کو اس دنیا میں بھی کامیابی نصیب ہوگی اور آخرت میں بھی کامیابی نصیب ہوگی. یہ نہیں کہا گیا کہ حضور کی کون سی زندگی اخلاق، کون سی زندگی اسوہ حسنہ ہے، حضور کی عبادی زندگی، حضور کی معاشرتی زندگی، حضور کی جہادی زندگی، آپ کے ازدواجی تعلقات، آپ کے لوگوں کے ساتھ برتاؤ. الغرض خلاصہ اس کا یہ ہے کہ حضور کی زندگی کے تمام پہلو، ہر ہر عمل اس امت کے لیے اسوہ ہے. ہر عمل میں اس امت کے لیے ایک نصیحت ہے، ایک سبق ہے. اور اگر یہ امت اس کو دیکھے، اس کا مشاہدہ کرے اور اپنی زندگی کو ویسی بنانے کی کوشش کرے، تو اسی میں خداوند عالم راضی ہے. اور اسی لیے اس نے اپنے حبیب کو اس طرح خلق کیا ہے کہ ان کی زندگی میں ایک عام مسلمان، ایک عام انسان کے زندگی گزارنے کے سارے پہلو پوشیدہ ہیں. خدا چاہتا تو اپنے نبی کو ایسا بنا سکتا تھا کہ نہ وہ کھانا کھاتے، نہ پانی پیتے، نہ اونگ آتی، نہ نیند، نہ بیمار ہوتے، لیکن ایسا نہیں. اللہ نے اپنے نبی کو اسی طرح بنایا جس طرح ایک عام انسان کی زندگی ہوتی ہے. وہ بھی کھانا کھاتے ہیں، وہ بھی پانی پیتے ہیں، وہ بھی بیمار ہوتے ہیں، وہ بھی صحت مند ہوتے ہیں. ان کی بھی ایک معاشرتی زندگی ہوتی ہے، ایک سوشل لائف ہوتی ہے. اگر اس طرح نہ ہوتا تو وہ ہمارے لیے ایک آئیڈیل اور ماڈل کریکٹر نہیں ہو سکتے تھے. ہم لوگ تو ویسے بھی بہانے باز ہیں، ہم تو کام سے بچنے کے بہانے ڈھونڈتے ہیں، ہم یہ کہتے کہ حضور نماز پڑھا کرتے تھے تو ان کے لیے نماز پڑھنا کون سا مشکل کام ہے، ان کو تو نیند ہی نہیں آتی تھی، ہمیں تو بہت نیند آتی ہے فجر کی نماز کے وقت، تو آنکھیں نہیں کھلتی ہے، اچھا وہ روزے بھی رکھتے تھے، ان کا کیا مسئلہ تھا، ان کو تو نہ بھوک لگتی تھی نہ پیاس، وہ 24 گھنٹے روزے رکھ لیں، 36 گھنٹے روزے رکھ لیں، ہمیں تو بہت پیاس لگتی ہے خاص طور پر گرمیوں کے روزے میں، اچھا رائے خدا میں وہ مال بھی خرچ کرتے تھے تو ان کا تو کوئی خرچہ ہی نہیں تھا، ادھر نماز ختم کی جہاں نماز الٹا نیچے سے نوٹوں کی گڈیاں نکل آئیں، اب کیا کریں گے، خرچہ تو کوئی ہے نہیں، رائے خدا میں بانٹ دیا کرتے تھے، نہ بیوی نہ بچے، یا وہ میدان جہاد میں بھی جاتے تھے تو جا کے کھڑے ہو جایا کرتے تھے، تیر آ کے ٹکراتا تھا گر جاتا تھا، تلوار آ کے ٹکراتی تھی ٹوٹ جاتی تھی، لیکن اللہ نے اپنے رسول کو اس طرح نہیں بنایا، بلکہ اس طرح بنایا کہ وہ بھی کھانا کھاتے ہیں، پانی پیتے ہیں، سوتے ہیں، جاگتے ہیں، بھوک لگتی ہے، پیاس لگتی ہے، ان کی بھی سوشل رسپانسبلٹیز ہیں، بیوی ہیں، بچے ہیں، اور ان کو بھی میدان جنگ میں اگر تیر لگ جائے، تلوار لگ جائے تو زخم آتا ہے، خون بہتا ہے، تکلیف ہوتی ہے، بالآخر وہ بھی اس دنیا سے رخصت ہو جاتے ہیں، تو یہ ساری چیزیں اس لیے ہیں کہ وہ ہمارے لیے واقعی ایک عملی نمونہ بن سکیں اور ان کی زندگی ہمارے لیے ایک آئیڈیل زندگی بن سکے، تو امت سے یہی تقاضا کیا گیا ہے کہ وہ اپنے رسول کی زندگی کی طرف دیکھے اور ان کو اپنا آئیڈیل اور اپنا ماڈل قرار دے، سب سے بڑا آئیڈیل ہمارے پاس پیغمبر اسلام صلی اللہ علیہ وآلہ وسلم ہیں، اور جس طرح اللہ کے رسول ہمارے لیے آئیڈیل ہیں اسی طرح اہل بیت اطہار بھی ہمارے لیے آئیڈیل ہیں، جس طرح اللہ کے رسول کی کا دین، ان کی شریعت، ان کی کتاب، ان سب چیزوں کے وارث اہل بیت اطہار ہیں، اسی طرح ان کی اس حیات طیبہ کے وارث بھی اہل بیت اطہار ہیں، اور تمام معصومین ہمارے لیے اسی طرح اسوہ حسنہ ہے جس طرح پیغمبر اکرم اسوہ حسنہ ہے، امام حسین علیہ السلام نے ایک جملہ بھی اس کے بارے میں ارشاد فرمایا ہے کہ وَلَكُمْ فِينَا اسوہ، تمہارے لیے ہم اسوہ ہیں، یعنی امام حسین علیہ السلام اسوہ ہیں، ٹھیک ہے، یا امام زمانہ اجل اللہ فرجہ شریف کا ارشاد ہے، اور وہ فرماتے ہیں کہ وفی ابنت رسول اللہ صلی اللہ علیہ وآلہ وسلم، کہ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کی جو دختر گرامی ہے جناب سیدہ، ان کے بارے میں امام فرما رہے ہیں کہ لی اسوہ حسنہ، وہ ہمارے لیے اسوہ حسنہ ہے، یعنی اہل بیت اطہار بھی ہمارے لیے اسوہ حسنہ ہے، تو ان کی زندگی کو دیکھ کر ہمیں اپنی زندگی کو صحیح کرنے کی ضرورت ہے، اور وہ ہم سے بھی یہ تقاضا کیا جاتا ہے کہ جس طرح اللہ کے نبی اس کائنات میں اشرف المخلوقات ہیں، بہترین مخلوق ہیں، انبیاء علیہ السلام میں دیکھیں تو یہ امام الانبیاء ہیں، اخلاق میں ان کو دیکھیں تو وہ خلق عظیم کی منزل پہ فائز ہیں، تو وہ یہ توقع کرتے ہیں کہ ان کے جو ماننے والے ہیں، ان کے جو فالوورز ہیں، ان کے اندر بھی اسی طرح اخلاق اور کردار کی تعمیر ہو اور وہ بھی اپنے معاشرے کے بہترین انسان ہوں۔ ہم جو گفتگو شروع کرنے جا رہے ہیں اس میں ہم پیغمبر اکرم کے دور سے شروع کریں گے ویسے تو، لیکن امام حسن علیہ السلام کی حیات طیبہ کو تھوڑا فوکس کرنا ہے، اور کل ہم اختتام کریں گے امام حسن عسکری علیہ السلام پہ، تو ہمارا فوکس اس بات پر ہوگا کہ وہ کیا چاہتے ہیں ہم سے، کس قسم کے فالوورس وہ چاہتے تھے، جس طرح اللہ نے ہمیں نبی ایک آئیڈیل بنا کر دیا، جس طرح اللہ نے ہمیں امام دیے اور وہ امام ہمارے لیے آئیڈیل ہیں، تو ان کے فالوورس کو کس طرح آئیڈیل ہونا چاہیے، کیونکہ وہ ہم سے یہ توقع کرتے ہیں کہ ان کے جو فالوورز ہیں، ان کے جو شیعہ ہیں، وہ بھی آئیڈیل ہوں، اور شیعہ کہتے اسی کو ہیں کہ جو ان کے نقش قدم پہ چلنے والا ہو، صرف محبت کرنے والا اور اظہار محبت کرنے والا نہ ہو، محبت کرنے والے کو تو محب کہتے ہیں، محبت کرنے والے کو محب کہتے ہیں، لیکن شیعہ کہتے ہیں اس کو جو ان کے فوٹ اسٹیپ پہ چلنے والا ہوتا ہے، اس کو کہتے ہیں شیعہ۔ تو محب ہونے میں اتنا کمال نہیں ہے، کیونکہ محب ہونے کا مطلب تو یہ ہے کہ کوئی جو صاحب کمال ہے، اصل میں اس کے کمال کو دیکھ کے آپ کو اس سے محبت ہو گئی ہے، कहते भी हम लोग उर्दू ज़बान में कि मोहब्बत की नहीं जाती है, मोहब्बत हो जाती है। तो ये जो मोहब्बत हो जाती है वो क्यों हो जाती है? इसलिए कि उनके अंदर कुछ कमाल है। इंसान को असल में कमालात से मोहब्बत होती है, बाय नेचर इंसान कमालात से मोहब्बत करता है। किसी के अंदर बहुत ज़्यादा इल्म है तो इंसान को उससे मोहब्बत हो जाएगी, क्योंकि इंसान इल्म से मोहब्बत करता है। किसी के अंदर बहुत शुजात हो तो इंसान को उससे मोहब्बत हो जाती है, क्योंकि इंसान शुजात को पसंद करता है। किसी के अंदर सखावत हो तो इंसान को उससे मोहब्बत हो जाएगी, क्योंकि इंसान बाय नेचर सखावत को पसंद करता है। तो इंसान जो है बाय नेचर कमालात को पसंद करता है। तो वो हस्तियाँ जो साहिब कमाल हैं, जिनको खुदा ने बनाया ही इसी तरह है, तो जब उनको इंसान देखता है तो ख़ुद ब खुद उनसे एक मोहब्बत हो जाती। अब मोहब्बत हो जाना इस बात की अलामत है कि आपने कमालात को पसंद किया। ये वजह है कि हम देखते हैं कि बाद अवकात कोई इंसान मुसलमान नहीं होता है, फिर भी उसको मोहब्बत है, हुजूर से मोहब्बत है। एक हिंदुस्तानी शायर, वो कंवर महेंद्र सिंह बेदी का बड़ा मशहूर शेर है, वो सिख हैं लेकिन उन्होंने कहा कि इश्क हो जाए किसी से कोई चारा तो नहीं, और सिर्फ मुस्लिम का मोहम्मद पे इजारा तो नहीं। यानी उसने जब हुजूर की सीरत को देखा उनसे इश्क हो गया। इमाम हुसैन की शान में कितने शोरा ने, हिंदू शायर और सिख शायर और दीगर शोरा ने इतने कलाम कहे। तो उसकी वजह क्या है? उसकी वजह यह है कि उन्होंने उनकी ज़ात में, उनकी शख्सियत में वो कमालात देखे, और देखने की वजह से उनसे मोहब्बत हो गई, उनसे इश्क हो गया। तो अगर इश्क हो जाए किसी को, अगर मोहब्बत हो जाए किसी को, तो ये दरअसल मुहिब का कमाल नहीं है, महबूब का कमाल है। मुहिब का कमाल कब शुरू होता है? मुहिब का कमाल उस वक्त शुरू होता है जब वो शिया होता है। शिया यानी फॉलोवर होता है, यानी वो उनकी उनके अखलाक को, उनके किरदार को, उनके तालीमात को फॉलो करता है, फिर वो कहलाता है शिया। शिया होने में कमाल है, मुहिब होने में इतना कमाल नहीं। मुहिब होने में इतना ज़रूर कमाल है कि आपके अंदर एक एस्थेटिक सेंस है, एक जमालियाती ज़ौक है, कि आप जो है अच्छे को अच्छा समझते हैं, उसकी ख़ूबी को महसूस करते हैं। ये भी एक कमाल है, वरना बाज़ इतने बरज़ौक हैं कि उनको वो भी नज़र नहीं आता। तो इस हद तक तो है, लेकिन इससे आगे असल कमाल इंसान का ये है कि वो ख़ुद भी उनके नक्श कदम पे चलना शुरू करे, इसमें उसका कमाल है। तो शिया बनने में कमाल है, और खुदावंद आलम चाहता तो अपने दीन को इस तरह भेज देता कि जिसके अंदर सिर्फ इंस्ट्रक्शंस होती हैं, सिर्फ हिदायत होती हैं, ये करो ये ना करो, ये करो ये ना करो। जैसे मूसा अलैहिस्सलाम को अल्लाह ने 10 कमांडमेंट्स दिए थे ना, 10 अहकाम थे बस, ये करना है और ये नहीं करना है, दैट्स ऑल, शरीयत हो गई। लेकिन खुदा ने इस तरह अहकाम नहीं दिए जिस तरह फौजियों के अहकाम होते हैं ना, ऑर्डर कमांड एंड ओबे, कि एक कमांड आता है, एक ऑर्डर आता है और इंसान को ओबे करना होता है, उसमें ज़रा अकलमंदी नहीं दिखानी होती अपनी। तो वो तो ज़ाहिर एक फ़ौजी इदारा होता है, उसके अपने तकाजे होते हैं। जंग में के मैदान में ये तो नहीं हो सकता कि हर फौजी को खुद डिसीजन मेकिंग का इख्तियार दिया जाए, इसलिए जो ऑर्डर आता है उसके मुताबिक उसको करना होता है। लेकिन खुदा ने अपने दीन को इस तरह नहीं बनाया, कुरान करीम कहते हैं इस तरह नहीं है, पैगंबर के इरशादात इस तरह नहीं है। इसके बजाय खुदा ने जिस मॉडल का इंतखाब किया वो ये है कि अल्लाह तबारक व तआला ने कुछ ऐसी हस्तियाँ खल्क़ की हैं जो साहिबान कमाल हैं, और हमसे ये तकाजा किया है कि हम उनकी ज़िंदगी को देखें, उसका मुशाहदा करें, और जब हम उनकी ज़िंदगी को देखेंगे, उनका मुशाहदा करेंगे, तो हमें उनसे इश्क हो जाएगा, मोहब्बत हो जाएगा। और जब हमें मोहब्बत हो जाएगी तो उस मोहब्बत का तकाजा ये है कि हम उनकी अतात फरमाबरदारी शुरू कर देंगे, यानी हम उनकी फरमाबरदारी करेंगे, मोहब्बत की वजह से करेंगे, इश्क की वजह से करेंगे। तो ये वाला मॉडल खुदावंद आलम ने हमारे लिए मुंतखब किया है। तो अब इसमें यह है कि जितने लोग ज़्यादा मुशायरा करेंगे, जितने गौर से उनकी ज़िंदगी को देखेंगे, जितने ज़्यादा पहलुओं का मुताला करेंगे, उतना ज़्यादा बेहतर समझ पाएंगे उनको, जिसको हम कहते हैं मारफत, मारफत खुदा, मारफत रसूल, मारफत इमाम। जितनी ज़्यादा मारफत इंसान को हासिल होगी, इतना ज़्यादा वो अमल करेगा, इतना ज़्यादा वो उनकी पैरवी करेगा। तो मारफत से इसका बराह रास्त एक ताल्लुक़ होता है, तो शिया इसी को कहते हैं। लेकिन हम ये देखते हैं कि खुद अल्लाह के रसूल के ज़माने में जिन लोगों ने उन पर ईमान का इजहार किया, उनमें भी मुख्तलिफ तरह के लोग थे, सब एक जैसे लोग नहीं थे, सबकी मारफत उस लेवल की नहीं थी। سب کی بصیرت اس لیول کے نہیں تھی. یہی وجہ ہے کہ ہم دیکھتے ہیں کہ بعض اوقات اللہ کے رسول ایک عمل انجام دیتے ہیں اور پیچھے سے کوئی مسلمان اس پہ آبجیکشن کرتا ہے. اللہ کے رسول ایک شخص کے نماز جنازہ پڑھانے کے لیے کھڑے ہوئے, ٹھیک ہے نا, عبداللہ ابن ابی کی, پیچھے سے ایک صاحب نے کہا ارے یا رسول اللہ یہ منافق ہے, اس کی نماز جنازہ آپ پڑھا رہے ہیں. بھائی آپ اگر جانتے ہیں کہ یہ منافق ہے, جہاں سارے مسلمان جانتے ہیں کہ یہ منافق ہے, اللہ کے رسول نہیں جانتے ہیں منافق ہے. اللہ کے رسول یہ جانتے ہوئے بھی کہ وہ اتنا مشہور منافق ہے, ہیڈ آف دا ڈپارٹمنٹ آف منافق, تو اس کے باوجود وہ کھڑے ہو رہے نماز پڑھانے کے لیے, کیونکہ اس کا مطلب یہ ہے نا کہ اللہ کے رسول اس کی نماز جنازہ پڑھا رہے ہیں. دیٹس آل. اب اطاعت فرما برداری کا تقاضا کیا ہے کہ جب وہ کھڑے ہو گئے پڑھانے کے لیے تو پیچھے ہم بھی ان کی نیت کریں, نہ کہ ان کے اوپر اعتراض کریں. اللہ کے رسول صلح حدیبیہ کا معاہدہ کر رہے ہیں اور ایک مسلمان کہتے ہیں اپنی طرف سے کر رہے ہیں یا خدا کی طرف سے کر رہے ہیں, اچھا اتنے دبکے کیوں کر رہے ہیں؟ بھائی اللہ کے رسول کر رہے ہیں نا, تو ہمیں اندازہ یہ ہوتا ہے کہ بہت سے لوگ جو اللہ کے رسول کے زمانے میں تھے وہ بھی اللہ کے رسول کی وہ والی معرفت نہیں رکھتے تھے کما حقہو, کہ جیسی معرفت رکھنی چاہیے. یہی وجہ ہے کہ بہت سے ایسے مقامات آئے کہ جہاں پر کچھ اقدامات کرنے تھے لیکن انہوں نے نہیں کیے, اور اسی طرح کے لوگ اس کے بعد پھر مختلف زمانوں میں پروان چڑھتے رہے. امیر المومنین کے زمانے میں آپ آئیں تو یہاں پہ بھی آپ کو ایسے لوگ نظر آئیں گے. اگر میں ان کو کیٹیگریز میں تقسیم کروں تو ایک کیٹیگری تو وہ ہے جو سپریم کیٹیگری ہے, کہ جو واقعی معرفت امام بھی رکھنے والے تھے اور مخلص بھی تھے اور صاحب بصیرت بھی تھے. لیکن اس کیٹیگری میں لوگ بہت زیادہ نظر نہیں آتے, جیسے عمار یاسر ہیں, جیسے حجر ابن ادعی ہیں, رشید حجری ہیں, محمد ابن ابی بکر ہیں. تو یہ جو لوگ ہیں یہ آپ ان کو انگلیوں میں گن لیں گے, اس لیول کے لوگ مالک اشتر ہیں. لیکن کیا علی علیہ السلام کے لشکر میں سارے مالک اشتر تھے؟ علی علیہ السلام کے لشکر میں سارے حجر ابن ادعی جیسے تھے, ہمارے یاسر جیسے تھے؟ ایسا نہیں تھا. ایسے لوگوں کی تعداد زیادہ نہیں تھی. زیادہ تعداد کس کی تھی؟ جو تھے علی کے لشکر میں, کہلاتے تھے علی کے شیعہ, لیکن یہ وہ شیعہ تھے جن کو میں کہتا ہوں کہ وہ خلیفتہو بلا فصل والے شیعہ نہیں تھے. یہ شیعہ تو تھے لیکن وہ خلیفتہو بلا فصل والے شیعہ نہیں تھے. وہ خلیفتہو بلا فصل والے شیعہ چند تھے جو یہ سمجھتے تھے کہ پیغمبر اکرم کے بعد حضرت علی علیہ السلام ہی اس امت کے ہادی اور رہبر ہیں. باقی جو شیعہ تھے یہ وہ تھے کہ جو پہلی خلافت میں انہوں نے بیعت کی, دوسری خلافت میں بیعت کی, تیسری خلافت میں بیعت کی, چوتھے نمبر پہ حضرت علی کی بیعت کر لی. چونکہ شام کی طرف نہیں گئے, یہ علی کی طرف آ گئے. جو اس طرف چلے گئے وہ شیعان معاویہ کہلاتے تھے, جو اس طرف آ گئے وہ شیعان علی کہلاتے تھے. لیکن یہ جو شیعان علی تھے یہ اس سے پہلے تین خلفاء کی بیعت کر چکے تھے, اور آج ہی علی علیہ السلام کے شیعہ ہیں, آج ہی علی علیہ السلام کے لشکر ہیں. یہ جو آج کل کافی سوال چل رہا ہے اس قسم کے سوالات سوشل میڈیا پہ بھی, اور لوگ پوچھتے بھی ہیں کہ بھئی شمر جو تھا وہ حضرت علی کے لشکر میں تھا اور وہ شمر جو ہے امام حسین کا قاتل بن گیا, یہ کیسے ہو گیا کہ شمر جو ہے وہ علی کے لشکر میں تھا اور ایک وقت ایسا آیا کہ شمر جنگ صفین میں اتنا آگے بڑھ گیا جنگ کرتا ہوا کہ وہ درجہ شہادت پہ فائز ہونے والا تھا. اس وقت مر جاتا اور یقیناً درجہ شہادت پہ فائز ہوتا. تو وہ شمر اس قدر آگے بڑھا کہ وہ درجہ شہادت پہ فائز ہونے والا تھا, اور یہی شمر جو ہے کربلا میں امام حسین علیہ السلام کا قاتل ہے. اور زہیر ابن قین جو حضرت علی کے مخالف تھے اور جو عثمانی العقیدہ تھے, عثمانی العقیدہ وہ لوگ کہلاتے تھے کہ جو معاذ اللہ حضرت علی کو حضرت عثمان کا قاتل سمجھتے تھے, ٹھیک ہے, اور وہ معاویہ کے ساتھ تھے اور حضرت علی کو معاذ اللہ حضرت عثمان کا قاتل سمجھتے تھے, یہ کہلاتے تھے عثمانی العقیدہ. تو زہیر قین جو تھے وہ عثمانی العقیدہ تھے اور وہ حضرت علی کے مقابلے میں تھے جنگ صفین میں, और वो करबला में इमाम हुसैन के जो हैं वो मैसरा के सिपा सालार हैं। एक एक मैमना होता है, एक मैसरा होता है, इधर के हबीब इब्न मुज़ाहिर हैं, उधर के ज़ुहैर इब्न क़ैन हैं, और हज़रत अब्बास जो हैं वो क़ल्ब लश्कर में अलमदार लश्कर हैं। तो ये सब कुछ कैसे हुआ? तो देखिए ये बात वही है कि जिसको हम कह रहे हैं शिया, ये सारे शिया वो नहीं थे जो फ़िक्री एतबार से, नज़रियाती एतबार से वाकई इमाम की सही मार्फत रखते हों, और इन शॉर्ट हम कहते हैं वह खलीफ़ होता हो बिला फसल वाले शिया नहीं थे। वरना शिया तो वो होता है ना, वह खलीफ़ होता हो बिला फसल को मानता है, यानी जो ये समझता है कि इमामत जो है वो पैगंबर अकरम के बाद यानी नबूवत के बाद इमामत का आगाज़ हुआ, और इसका आगाज़ हज़रत अली अलैहिस्सलाम से हुआ, और अहले बैत ही पैगंबर अकरम के बाद इस उम्मत के हादी और रहबर हैं, और हदीस सकलैन पर ईमान रखता है वो कि अल्लाह के रसूल दो चीज़ें छोड़ कर गए हैं, कुरान और अहले बैत। तो इस तरह के लोग हज़रत अली अलैहिस्सलाम के साथ थे। अच्छा, अभी तो मैंने सिर्फ दो कैटेगरीज बनाई है, ज़्यादा नहीं बता रहा, वरना तो कैटेगरीज कोई पाँच छः हैं, क्योंकि मुझे ज़रा आगे बढ़ना है, और आगे इस तरह बढ़ना है कि जिस तरह अल्लाह के रसूल की ज़िंदगी में हम देख रहे हैं कि आपको मुख्तलिफ़ तरह के लोग नज़र आ रहे हैं, सब लोग मार्फत के उस मकाम पर नहीं है। अली अलैहिस्सलाम की सीरत में देखें यही नज़र आएगा, सब लोग मार्फत के उस मकाम पर नहीं है। यही लोग इमाम हसन को मिले। इमाम हसन की आप बदकिस्मती देखिए कि वही लोग मिले जो हज़रत अली अलैहिस्सलाम के साथ थे। जा रहे हैं हज़रत अली अलैहिस्सलाम की शहादत के फ़ौरन बाद इमाम हसन की बैत हो गई। अब अली अलैहिस्सलाम की जो ज़ाहरी 4.5 साल की हुकूमत है उसमें हम ये देखते हैं कि एक ज़माना ऐसा आता है आखिरी आखिरी दौर में कि अली अलैहिस्सलाम अपने साथियों से सख्त नाला हैं, अपने साथियों से, दुश्मन की बात नहीं हो रही। क्यों? इसलिए कि हज़रत अली अलैहिस्सलाम के साथी वो हैं कि जो मुख्तलिफ़ जंगों में अली का साथ भी दे चुके हैं, जंग जमल भी लड़ चुके हैं, जंग सफीन भी लड़ चुके हैं, जंग नहरवान भी लड़ चुके हैं, लेकिन इसके बावजूद भी वो अली के मेयार पे पूरे नहीं उतर रहे हैं और सुस्ती दिखा रहे हैं। और हज़रत अली अलैहिस्सलाम उनके बारे में कहते हैं कि मुझे पसंद है कि माविया मेरे 10 ले ले और अपना 1 दे दे, 10 ले ले हमारा, अपना 1 दे दे, ये भी ठीक है। क्यों? इसलिए कि वो बातिल पर होने के बावजूद मुत्तहिद हैं और तुम हक पर होने के बावजूद मुंतशिर हो। फिर कहते हैं तुम अगर मुझ जैसे इमाम के साथ मिलकर जंग नहीं करोगे तो और किस इमाम के साथ मिलकर करोगे? अली अलैहिस्सलाम जैसे लीडर के साथ मिलकर अगर तुम जिहाद नहीं करोगे तो और किसके साथ मिलकर करोगे? सख्त तरीन खुतबा जो नजुल बलागा का है, खुतबा जिहाद है, जो हज़रत अली अलैहिस्सलाम ने अपने ही साथियों के ख़िलाफ़ दिया, या अशबहर रिजाल वलर रिजाल, ए मर्दों की सूरत वाले ना मर्दों, तुमने मेरा दिल पीप से भर दिया। किसके लिए कहा? अपने साथियों से। और ये साथी आखिर में कहने लगे कि बस ठीक है, अब तो रमज़ान आने वाला है, कुछ हम अपने घर वालों को टाइम दे रहे हैं, कुछ हमारे बिजनेसेस को भी देखना है, ज़मीनों को भी देखना है, रमज़ान के बाद इंशाल्लाह आपके साथ मिलके जंग करेंगे, फाइनल जंग। उसी रमज़ान में अली अलैहिस्सलाम को ज़रबत लगी और रमज़ान में आप शहीद कर दिए गए। और फिर यही लोग इमाम हसन को मिले। इमाम हसन अलैहिस्सलाम जैसी उनकी बैत हुई, उनको इत्तला मिली कि शाम से लश्कर आ रहा है, आपने क्या किया? आपने लोगों को जमा किया, लोगों को जमा करके कहा कि भाई देखो शाम से लश्कर आ रहा है, तुम भी एक लश्कर तैयार करो। अब जनाब कोई तैयारी नहीं हो रहा, यहाँ तक के जो इमाम हसन के जो करीबी साथी थे, वही जो अली अलैहिस्सलाम के करीबी साथी थे जो उनमें से बच गए थे, बहुत से तो शहीद हो गए, जाहिर है हमारे यासिर शहीद हो गए, महमूद इब्न अबी बकर शहीद हो गए, इस तरह बहुत सारे लोग जो है हज़रत अली के वो तो शहीद हो गए, मालिक अश्तर शहीद कर दिए गए। अब जो चंद लोग बच गए मुखलिस लोग जो इमाम हसन को मिले, तो उन्होंने खड़े होकर तकरीर की और लोगों से कहा कि ये तुम्हें क्या हो गया है, तुम्हारे नबी का नवासा तुम्हें पुकार रहा है और जिहाद के लिए तैयार कर रहे हैं और तुम तैयार नहीं हो रहे हो। अलगर्द उन्होंने बहुत सख्त जुमले कहे, कुछ कई लोगों ने कहा, जब तो खुदा खुदा करके एक लश्कर तैयार हुआ। यहाँ मैं ये वाजे कर दूँ कि बहुत से लोग ये समझते हैं कि शायद इमाम हसन अलैहिस्सलाम जो थे वो शुरू से ही सुलह की तरफ मायल थे, بعض لوگوں نے امام حسن کے بارے میں یہ تاثر دیا ہے کہ امام حسن صلح و پسند تھے. جب ہم کہتے ہیں امام حسن صلح و پسند تھے تو اس کا کیا مطلب ہوتا ہے؟ اس کا مطلب یہ ہوتا ہے کہ امام حسین جنگ پسند تھے. جب آپ کہتے ہیں امام حسن جو ہے وہ قتل و غارت گری کو پسند نہیں کرتے تھے تو گویا امام علی علیہ السلام قتل و غارت گری کو پسند کرتے تھے. تو دیکھیں امام جو ہوتا ہے وہ نہ جنگ پسند ہوتا ہے اور نہ صلح و پسند. اس کی جو پالیسی ہوتی ہے وہ خدا کی طرف سے ہوتی ہے. وہ امام ہیں, وہ حجت خدا ہیں. امام حسن کی جب بیعت ہو رہی تھی ایک شخص نے کہا کہ میں آپ کی بیعت کرتا ہوں قرآن و سنت پر, اور یہ کہ آپ کے ساتھ مل کے میں جنگ کروں گا. امام حسن نے کہا کہ تم میری بیعت قرآن و سنت پہ کرو, ٹھیک ہے, باقی میں تم سے کہوں گا تو تم جنگ کرو گے, میں کہوں گا رسولو کرو گے. ایسی مشروط بیعت نہیں کرو کہ میں آپ کے ساتھ جنگ کروں گا یا میں آپ کے ساتھ مل کے سلو کروں گا, جو میں کہوں گا وہ کرو گے. امام کا مطلب یہ ہے نا, امام یعنی لیڈر, شیعہ یعنی فالوور. تو جو امام ڈیسیجن میکنگ کرے گا یا فالوور ڈیسیجن میکنگ کرے گا, ڈیسیجن میکنگ امام کو کرنا ہے. تو یہ تاثر کہ امام حسن جنگ کو پسند نہیں کرتے تھے یہ ٹوٹلی غلط. نہ امام علی جنگ کو پسند کرتے تھے نہ پیغمبر اکرم جنگ کو پسند کرتے تھے, لیکن جنگ تو اس لیے ہوتی تھی کہ دشمن جنگ کے اوپر آمادہ تھا, دشمن لشکر تیار کرتا تھا. جنگ بدر کیوں ہی, لشکر کہاں سے آیا؟ مکے سے چل کے آیا. جنگ احد کیوں ہوئی, دشمن کہاں سے آیا؟ مکے سے چل کے آیا. جنگ احزاب میں دشمن مکے سے چل کر آیا. جب چل کے آیا تو اب اس کے سامنے صلح نامہ پیش نہیں کیا جائے گا. اگر ہمارا دشمن جنگ چاہتا ہے تو ہم بھی جنگ چاہتے ہیں, یہ ہے اصل میں جنگ کا فارمولا. تو امام حسن علیہ السلام تو حضرت علی علیہ السلام کے زمانے میں بھی جنگ میں حصہ لیتے تھے, اور جنگوں کے فیصلے امام حسن علیہ السلام کی تلوار سے ہوئے. جنگ جمل میں جب وہ جو اونٹ تھا جس پہ ام المومنین تشریف فرما تھی, اس کے گرد لوگ پروانہ وار جمع تھے سینکڑوں کی تعداد میں, اور وہ ہٹنے کو تیار نہیں تھے. وہ اپنی جان قربان کر رہے تھے, اور کہا جا رہا تھا کہ اپنی ماں پہ جان قربان کر دو, اور یہی ہو رہا تھا. ظاہر ایک تقدس تھا لوگوں کے ذہنوں میں. تو یہ اتنا سخت مارکا تھا کہ امیر المومنین نے کئی لوگوں کو آگے بھیجا, یہاں تک کہ محمد حنفیہ کو بھی بھیجا. محمد حنفیہ بڑے شجاع تھے, بہت بہادر تھے اور جنگ کے بڑے ماہر تھے, اور اکثر ان کو مولا علی آگے کیا کرتے تھے جنگوں میں. لیکن محمد حنفیہ بھی ٹھٹک گئے. پھر امیر المومنین نے امام حسن کو بھیجا, کہا تم جاؤ. اور پھر امام حسن علیہ السلام نے جب بڑھ کے حملہ کیا اور آس پاس کے لوگوں پر وار کیا, اس کو تتر بتر کیا, اور پھر جا کے اس اونٹ کی کونچیں کاٹیں, اونٹ کو زخمی کیا, پھر وہ اونٹ نیچے بیٹھا, پھر وہ ام المومنین نیچے تشریف لائیں, اس طرح جنگ کا خاتمہ ہوا. یعنی جنگ جمل کا فیصلہ امام حسن کی تلوار سے ہوا, ٹھیک ہے. جنگ جمل کے لیے لشکر جو تیار ہوا وہ امام حسن کوفے سے لشکر لے کر آئے, ورنہ امیر المومنین نے کوفے کا جو حاکم تھا ابو موسیٰ اشعری اس وقت, تو اس کو خط لکھا تو اس نے وہ خط دبا دیا, اور ادھر بصرے پہ قبضہ ہو چکا تھا. امیر المومنین کا لشکر آ کے باہر کھڑا تھا, اور توقع یہ تھی کہ کوفہ جو قریب ترین شہر ہے وہیں سے ایک لشکر آئے گا, اور وہ لشکر نہیں آ رہا تھا. تو مولا علی نے امام حسن کو بھیجا کوفہ, اور وہ کوفہ گئے اور جا کے انہوں نے لوگوں کو آمادہ کیا, تیار کیا, ایک پورا لشکر کوفے سے لے کر آئے. تو امام حسن علیہ السلام کے بارے میں یہ کہنا کہ آپ جنگ نہیں کرتے تھے یہ بہت ہی ناانصافی ہے. امام حسن اور امام حسین بعض جنگوں میں اتنے آگے بڑھ جاتے تھے امیر المومنین کے زمانے میں کہ ایک موقع پر امیر المومنین نے فرمایا کہ ان کو روکو, کیونکہ پیغمبر کی نسل ہیں, ایسا نہ ہو پیغمبر کی نسل منقطع ہو جائے. تو امام حسن علیہ السلام کی خلافت کا زمانہ آیا تو اطلاع ملی کہ شام سے لشکر آ رہا ہے. آپ نے کہا لشکر تیار کرو. اب لوگ ٹس سے مس نہیں ہو رہے, یہاں تک کہ جب ان کو بہت زیادہ کہا گیا, شرمندہ کیا گیا, پھر خدا خدا کر کے ایک لشکر تیار ہوا 12,000 افراد پر مشتمل. امام حسن نے کیا کیا, 12,000 کے اس لشکر کا سپاہ سالار بنایا ایک عبید اللہ ابن عباس کو, عبید اللہ ابن عباس ابن عبد المطلب, حضرت عباس کے بیٹے پیغمبر کے چچا کے, اور اس کے بعد کہا کہ اس لشکر کو لے کے آگے جاؤ और मैं एक और लश्कर तैयार करके पीछे आ रहा हूँ, और देखना शाम वाला लश्कर अगर तुम्हारे रास्ते में मिल जाए तो पहले तो कोशिश करना कि जंग ना हो, ताकि हम भी पीछे से आ जाएं और फिर एक ही मुकाबला हो। लेकिन अगर वो जंग पर आमादा हो तो फिर जंग कर लेना, क्योंकि तुम्हारे साथ जो ये 12,000 अफराद हैं, ये 12,000 अफराद अपने से डबल फौज से मुकाबला करने के लिए काफ़ी हैं। और इस तरह ये लश्कर गया आगे। सामने से जो लश्कर आ रहा था वो 20,000 का लश्कर था या 25,000 का लश्कर था। आमना सामना हुआ, उन्होंने अंदाज़ा लगाया कि इनके पास अफराद कितने हैं, तो उन्होंने अंदाज़ा लगाया कि इमाम हसन का जो लश्कर है उसकी तादाद ज़ाहिर है उनसे कम है, आधी है तकरीबन। उन्होंने आते ही हमला कर दिया। अब जब हमला किया तो उन्होंने मुकाबला किया उनका, और ये मुकाबला ऐसा हुआ कि ये जो 12,000 का लश्कर था ये वाकई 25,000 के लश्कर पे भारी आया, और दिन दिन भर जंग होती रही और शाम तक वो कामयाब नहीं हो सके। अब जब रात हो गई तो जंग रुक गई, सिपाही जो है वो कुछ आराम करने लगे, जो लोग मर गए उनकी तजहीद व तकफीन हुई कि रात गुजर जाए तो फिर जो है हम सुबह दोबारा जंग शुरू करेंगे। तो जब रात हो गई और जंग रुक गई तो जो भी मरने वाले थे उनकी तजदीद व तकफीन की गई, दूसरे दिन की तैयारी की जा रही थी कि सुबह दोबारा जंग होगी। जब सुबह हुई तो नमाज का वक्त हुआ, तो जो सिपाह सालार होते थे वही इमामत करते थे ज़ाहिर है। तो इमाम हसन के लश्कर में लोग जो है जमा हुए और उन्होंने तलाश किया कि सिपाह सालार साहब कहाँ हैं। तो उबैदुल्लाह इब्न अब्बास नमाज पढ़ाएंगे वो, अब इस खेमे में उस खेमे में उस खेमे में तलाश कर रहे हैं और वो सिपाह सालार नज़र ही नहीं आ रहे कहीं। अब लोग परेशान हुए। इस दौरान वो सिपाह सालार जो थे वो दुश्मन के लश्कर से नमूदार हुए, और वहाँ से ऐलान किया गया कि भाई ये तुम्हारा सिपाह सालार जो है ये हमारी तरफ आ गया है, अगर अपनी जान की अमान चाहते हो तो हमारी तरफ आ जाओ, कोई फ़ायदा नहीं उस तरफ रहने का। अब आप देखें कि 12,000 का जो लश्कर था उसमें से 4,000 लोग तो फौरन ही निकल के इधर से इधर आ गए, 8,000 बच गए अब, और उनका जो लश्कर पहले ही 25,000 का था उनकी तरह 30,000 से ऊपर चली गई, 30,000 चली गई। तो अब क्या कैफियत हुई होगी, यानी एक लश्कर जो ऑलरेडी तादाद में कम है, कम तादाद वाली फ़ौज जो होती है वो अपने हाई मोरल से जंग करती, अगर मोरल डाउन हो जाए उनका, उनके अपने साथी छोड़ के चले जाएँ, सिपाह सालार ही चले जाए, पहले ज़माने में तो सिपाह सालार के मर जाने से, सिपाह सालार के चले जाने से जंग ही ख़त्म हो जाती थी। लेकिन यहाँ पर चूँकि और भी कुछ लोग थे, उन्होंने कहा कि नहीं हम जंग करेंगे, हम मुकाबला करेंगे। लेकिन वो ज़ाहिर है वो लोग कब तक मुकाबला करते हैं। तो ये इमाम हसन के साथ हुआ कि जिन लोगों पर आपने एतमाद किया, जिन लोगों को आप समझते थे कि ये हमारे एतमाद के लोग हैं, वो भी दुश्मन से जाके मिल गए। अब कहा जाता है कि जी 5 लाख में बिक गया वो, कुछ कैश और कुछ एडवांस। इस तरह इमाम हसन के कितने साथी हैं जिनको शाम वाले ने ख़रीद लिया। वो कहता था कि मैं हसन के साथियों को वो चमक दिखाऊंगा, तिजोरियों का मुंह खोल दूंगा कि मेरी दुनिया उनकी आखिरत पर गालिब आ जाएगी, और आ जाया करती थी। बहुत से लोगों की आखिरत पर उसकी दुनिया गालिब आ गई थी। कैफियत ये थी कि कूफे के जो सर आबर आवरदा लोग थे, मुख्तलिफ कबाइल के जो सरदार थे, उनसे ये तय पा गया था कि अगर शाम का लश्कर कूफे में दाखिल होगा तो ये लोग इमाम हसन अलैहिस्सलाम को गिरफ़्तार करके उसके सामने पेश करेंगे, गिरफ़्तार करके। यहाँ तक बात पहुँच चुकी थी, और उसके बदले में मुख्तलिफ तरह के वादे हो चुके थे कि किसी को ये दिया जाएगा, किसी को वो दिया जाएगा। दूसरी तरफ इमाम हसन अलैहिस्सलाम है, एक लश्कर वो लेके निकल गए, एक मकाम पे उन्होंने पड़ाव डाला। अब देखिए दो काम किए शाम वाले ने, एक तरफ तो ये किया कि अली के लश्कर के सिपहसालार को ख़रीद लिया और उनके लश्कर के अंदर फूट डाल दी। अब दूसरा, इमाम हसन जिस लश्कर के अंदर मौजूद है उस लश्कर के पास एक वफ्द जाता है मुलाकात करने के लिए, और उसके अंदर एक से एक अय्यार और मक्कार लोग हैं। वो आते हैं, इमाम हसन से कुछ बातचीत करते हैं, कुछ ऑफ़र करते हैं, इमाम हसन उस पर आमादा नहीं होते और कुछ तय नहीं पाता है। लेकिन जब वो निकल के जा रहे होते हैं तो इमाम हसन अलैहिस्सलाम के साथियों के पास से गुज़रते हैं और ये कहते हुए जाते हैं कि बस खुदा ने फजंद रसूल के वसीले से इस उम्मत को जंग से बचा लिया। लोगों ने कहा क्या हुआ? कहा हसन मुश्तबा ने सुलह कर ली है, और ये कहते हुए गए। अब ये इमाम हसन के साथी हैं जिस दिन को मैंने पहले भी अर्ज़ किया था कि ये वही हैं जो अमीर मोमिनीन के साथी थे, नए लोग तो इनके अंदर नहीं है ना, कुछ वही लोग हैं। ये इमाम हसन के साथी हैं, इनकी क्या ज़िम्मेदारी थी? इनकी ज़िम्मेदारी ये थी ना कि इमाम हसन से आके पूछते हैं कि क्या हुआ। तो ये पूछने के बजाय इन लोगों ने आके इमाम हसन के खेमे पे हमला कर दिया, और आप जिस मसल्ले पे बैठे हुए थे वो मसल्ला नीचे से खींच लिया। आप जब खड़े हुए तो आपकी दोस्त से अबा खींच ली गई। आप निकल के खेमे से बाहर निकले और एक घोड़े पे सवार हुए, बनू सकीफ़ के कुछ लोग थे आपके आसपास। बनू सकीफ़ के लोग जो थे वो मौला अली के और इमाम हसन के बड़े तरफदार थे। तो आप उस घोड़े पे बैठ गए। जब आप घोड़े पे बैठे तो एक शख्स आगे बढ़ा और बहुत बड़ी सी तलवार लेकर कुल्हाड़ा नुमा, उसने आप पर ये कह के वार किया कि माज़ल्ला तुम्हारे बाप ने भी कुफ्र किया था और तुमने भी कुफ्र किया। अच्छा, वो तलवार जो है इमाम हसन अलैहिस्सलाम के सर पे नहीं लगी, बचत हो गई, लेकिन वो तलवार आपके पाँव में लगी, आपके रान में लगी, यहाँ तक कि आप ज़ख्मी हो गए। अलबत्त आपने उस शख्स को पकड़ लिया और फिर कुछ लोगों ने उसको कत्ल भी कर दिया, लेकिन आप ज़ख्मी हो गए और फिर आपको स्ट्रेचर पर डाल के ले जाया गया, और फिर कई महीने तक आपका इलाज होता रहा बनी सकीफ़ में। तो ये इमाम हसन के साथी इस क़दर बेबसीरत, इस क़दर अतात इमाम से दूर, दुश्मन के प्रोपेगेंडे का शिकार, यकीनन कुछ जिसमें मुखलिस लोग भी हैं, उन्हीं मुखलिस लोगों को बचाने के लिए इमाम हसन ने सुलह की। कि अगर इमाम हसन उस वक्त सुलह ना करते तो वो जो करबला में इमाम हुसैन को 72 मिले ना, वो 72 में नहीं मिलते। बाज़ औक़ात तो वो भी नहीं समझ रहे थे, हजर इब्ने उदई समझ नहीं रहे थे कि क्या हुआ। इमाम हसन ने उनको समझाया कि या हुजूर, कि तुम्हारे जैसे चंद लोग हैं जिनको बचाने के लिए मैंने ये किया है। तो इमाम हसन अलैहिस्सलाम की जो सुलह है वो उनके फ़ज़ाइल में नहीं है, उनके मसाइब में है। कि इमाम हसन अलैहिस्सलाम तन्हा रह गए, जिन लोगों पर उन्होंने एतमाद किया वो दुश्मन के हाथों में बिक गए, और उनके अपने साथियों ने उनके साथ जो रवैया अख्तियार किया वो तारीख़ का अफसोसनाक रवैया है। ये वो इमाम हुसैन के साथी थे जो चराग गुल करने के बावजूद नहीं गए। इमाम हुसैन कह रहे हैं चले जाओ, ये मेरे दुश्मन हैं, तुम्हारे दुश्मन नहीं हैं, और चराग गुल करने के बावजूद नहीं जा रहे। और जब चराग रोशन किया तो इसी तरह अपनी जगह जमे हुए बैठे हुए थे। और उसके बाद उन्होंने वो जुमले कहे कि हम आपको छोड़ के चले जाएं दुश्मन के दरगे में, सिर्फ जान बचाने के लिए चले जाएं। ये तो एक जान है, एक ज़िंदगी है, इस तरह अगर 100 मरतबा ज़िंदगी मिल जाए, अगर 1000 मरतबा ज़िंदगी मिले तो आप पर कुर्बान करने के लिए तैयार है। तो इमाम हसन अलैहिस्सलाम की मज़लूमियत बहुत ज़्यादा है, इसको बयान सही नहीं किया जाता, लेकिन इमाम हसन अलैहिस्सलाम ने मजबूरी में सुलह की। इमाम हसन के सुलह जिस तरह पैगंबर अकरम के सुलह को ये उम्मत समझ नहीं सकी, इसी तरह इमाम हसन के सुलह को ये उम्मत समझ नहीं सकी। और इस सुलह के बाद जो कुछ हुआ, 20 साल तक जिस तरह शियों का कत्लेआम हुआ, क्या इमाम हसन अलैहिस्सलाम ये चाहते थे कि 20 साल तक शियों का इस तरह कत्लेआम हो, उनको दरबदर किया जाए, उनके घरों को ढा दिया जाए, उनको क़ैद में डाल दिया जाए, उनको जिला वतन कर दिया जाए? कितने अहम लोग, कितने कीमती लोग थे जो सिर्फ इसलिए कत्ल किए गए कि अली अलैहिस्सलाम की मोहब्बत उनके दिल में थी? तो इसको इस तनाजुर में देखना चाहिए। और उसके बाद इमाम हसन अलैहिस्सलाम तो कूफे से मदीने में आ गए, लेकिन दुश्मन को यह भी गवारा नहीं हुआ कि इमाम हसन अलैहिस्सलाम मदीने में भी ज़िंदा रहें। और उसके बाद इमाम हसन अलैहिस्सलाम को जहर दिया गया। ये जहर कहाँ से आया था? तारीख में तो हमें नाम मिलता है कि उनकी जौजा जौदा बिनत अशस ने जहर दिया। सवाल ये पैदा होता है, जौदा को आमादा किसने किया कि इमाम हसन को जहर दे? जौदा से किसने वादे किए थे कि अगर तुमने हसन मुशतबा को जहर दे दिया तो तुम्हें ये इनाम दिया जाएगा? उसका नाम भी तो मालूम होना चाहिए ना, ताकि पता चले कि असल में इमाम हसन अलैहिस्सलाम का कातिल कौन है। जिस तरह अली अलैहिस्सलाम का कातिल इब्ने मुलजिम किराए का कातिल है, इस तरह इमाम हसन की कातिला जौदा बिनत अशस भी किराए की कातिला है। असल तो कातिल कहीं और बैठा हुआ है, जिसने ये सारा एहतमाम किया, सारा इंतज़ाम किया। बहरहाल चंद जुमले मसाइब के कि इमाम हसन अलैहिस्सलाम को वो जहर दिया गया कि आपके कलेजे के टुकड़े निकल के बाहर आ गए। इमाम हुसैन अलैहिस्सलाम आते हैं, और आने के बाद एक मर्तबा जब देखते हैं अपने भाई की कैफियत को, तो आँखों से आंसू जारी हो जाते हैं, रोने लगते हैं। ये बात याद रखें कि इमाम हुसैन अलैहिस्सलाम का रोना हर एक को नागवार था। पैगंबर अकरम ने जनाब सैयदा से ख़ास तौर पर फरमाइश की थी कि बेटा हुसैन को रोने नहीं देना। और इमाम हुसैन अलैहिस्सलाम आए, और जब इमाम हसन की कैफियत देखी अपने भाई की, एक मरतबा आँखों से आंसू जारी हो गए। इमाम हसन ने कहा कि भाई आप क्यों गिरिया कर रहे हैं? कहा कि आपकी मजलूमियत पे गिरिया कर रहा हूँ कि किस तरह आपको जहर दिया गया है। तो इमाम हसन अलैहिस्सलाम ने वो तारीख़ी जुमला इरशाद फरमाया। ये जुमला तो सुना होगा आपने, लेकिन शायद बाज़ लोगों को इल्म में ये बात ना हो कि ये इमाम हसन अलैहिस्सलाम का जुमला है कि ला यौमक यौमक या अबा अब्दुल्ला, कि ए हुसैन आपकी मुसीबत की तरह किसी की मुसीबत नहीं। बेशक इमाम हसन की मुसीबत बहुत बड़ी मुसीबत है। आप सोचें कि क्या तारीख़ में कभी ऐसा हुआ कि किसी का जनाजा निकला हो घर से और फिर वापस आया हो? ये हसन मुशतबा है जिनका जनाजा घर से निकला, और इस कदर तीर बारहानी की गई, इस कदर तीर बरसाए गए कि वो जनाजा वापस घर आया। और जब घर वापस आया तो बीबियों ने कफन में से तीर निकाला, दोबारा कफन दिया गया। यहाँ तक इस उम्मत ने हसन मुशतबा को अपने नाना के पहलू में दफन नहीं होने दिया। और फिर इमाम हसन की वसीयत यही थी कि देखो, अगर ये उम्मत दफन ना होने दे तो मुझे जन्नतुल बकी में दफन कर देना। अलगर्ज इमाम हसन को जन्नतुल बकी में दफन किया गया। मैं कहूँगा मौला, आपको जन्नतुल बकी में दफन तो किया गया ना, लेकिन आप ही ने इरशाद फरमाया ला यौमक यौमक या अबा अब्दुल्ला, क्या हुसैन आपकी मुसीबत की तरह किसी की मुसीबत नहीं। ज़रा करबला में आके देखिए कि 3 दिन के भूखे और प्यासे हुसैन मजलूम को किस तरह बेदर्दी से शहीद किया गया, और उसके बाद उनके लाश पर घोड़े दौड़ाए गए और उनको दफन नहीं किया गया। यहाँ तक कि सैयद सज्जाद जब गंजे शहीदा से गुजरने लगे और उनकी लाश पर निगाह पड़ी, चेहरा सफ़ेद पड़ने लगा। जनाब जनाब पूछती है, बेटा क्या कैफियत है? कहा, मैं सोच रहा हूँ जिसका मुझ जैसा जवान बेटा मौजूद हो उसकी बाप का लाशा इसी तरह पड़ा रहेगा। शहजादी फरमाती, नहीं बेटा, ये लाशें पड़ी नहीं रहेगी, इनको दफन किया जाएगा, कब्रें बनाई जाएंगी, हमारे ज़ायरीन आएंगे ज़ियारत के लिए। अल्लाह लानतुल्लाह अलल क़ौमि ज़ालिमीन वसयअलमुल्लज़ीना ज़लमू अय्यमन क़लबी यनक़लिबून। बारिल्लाह हमारे इस ज़िक्र को अपनी बारगाह में कबूल फरमा, हमें क़ुरान करीम और सीरत मासूमीन के मुताबिक अपनी ज़िंदगी का इस्तेमाल करने की तौफीक अता फरमा। हमारे जवानान अज़ीज़ को इल्म अमल की दौलत से मालामाल फरमा। मुसलमानों के दरमियान इत्तेहाद और इत्तेफाक़ को फ़रोग़ अता फरमा। जो लोग फ़िरकावारियत और दहशतगर्दी को फ़रोग़ देना चाहते हैं, उनके अज़ायम को खाक में मिला दे। इस ज़मीन को अदल व इंसाफ़ से पुर करने के लिए अपने आखिरी हुज्जत के ज़ुहूर में ताजील फरमा। हम सबको इमाम अलैहिस्सलाम के अंसार अवान में से करार दे। ربنا تقبل منا انك انت السميع العليم برحمتك يا ارحم الراحمين।